नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल जेठ 31 गते शनिबार, आषाढ़ कृष्ण पक्ष तृतीया तिथि, तद अनुसार 14 जून सन् 2025, नेपाल सम्बत 1145, आज तसलागा 3। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। शहरमा बाढ़ीको सन्त्रास शीर्षकको खबरलाई गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्राथमिकताका साथ प्रकाशन गरेको छ। काठमाडौँ उपत्यकावासीले शहरी बाढ़ीको प्रताड़ना भोग्न शुरू गरेको झण्डै एक दशक भइसकेको छ। बर्खायाममा परेको पानीको निकास नहुँदा खोला नदीको बहाव क्षेत्र मिचेर संरचना निर्माण गर्दा र परेको पानी सिधै खोलामा मिसिएपछि शहरी बाढ़ीले खोला किनार र आसपासका बस्ती डुबानमा पर्ने गरेका छन्। दुई दशक अघिसम्म पनि बागमती नदीसहित सहायक खोला किनार छेउमा खेतबारी थियो। उपत्यका धेरै फाँटहरू साउने झरीमा रुझ्दै स्थानीयवासी रोपाईमा जुट्दा मनोरम देखिन्थ्यो, तर काठमाडौँ उपत्यकाको दृश्य यति चाँडै बदलियो कि धान खेती हुने मनमोहक फाँटमा अहिले घरै घर निर्माण भएका छन्। बस्ती विकासको नवीनतम र वैज्ञानिक अवधारणा निर्माण नगरी बस्ती विस्तार गर्दा काठमाडौँ उपत्यकामा बाढ़ी प्रकोपसहित अरू समस्या देखिएका छन्। वर्खायाम शुरू हुनासाथ काठमाडौँ भक्तपुर र ललितपुरका नदी खोला किनारका बस्तीहरू पोहोर जसोतसो ज्यान जोगाइयो, यसपालि के होला भन्ने चिन्तामा त्यहाँका मानिसहरू रहन्छन्। चोभारी चेपुवामा उपशीर्षकमा खबर छ। काठमाडौँ उपत्यकाका खोला नदीको निकास चोभारको गल्छीबाटै हुन्छ, तर 2081 असोज 10 देखि 13 गतेसम्मको भीषण वर्षा र बाढ़ीपछि ललितपुर तर्फबाट चट्टान रोडा बालुवाले चोभार स्थित गल्छीको केही क्षेत्र अवरूद्ध छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार स्थानीय तह, शहरी विकास मन्त्रालय अन्तर्गत अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सम्मिलित टोलीको अनुगमनमा चोभारको गल्छीमा बालुवा, ढुंगा र गिट्टी थुप्रिएर साँगुरो भएको छ। उहाँले भन्नुभयो, चोभारको गल्छीका ढुंगा सफाई गर्ने हो, पूरै काट्ने भनेको होइन। पहिरोले पनि ढुंगा थुपारेको छ, गल्छी साँगुरो भएको छ, होइन। र शहरी बाढ़ीको सन्दर्भमा शहरी विकास मन्त्रालयले अध्ययन गर्छ, सेनाले पनि अध्ययन गर्छ, त्यसपछि निर्णय हुन्छ। अहिले सफाई नगर्दा बाढ़ीको समस्या हुने सम्भावना रहन सक्छ। बस्ती खोलामा पसेको हो, विज्ञ उपशीर्षकमा खबर अगाडि छ। काठमाडौँमा खोला मिचेर बस्ती विस्तार हुँदा वर्षेनी बाढ़ीको बबन्डर सहँदै आएको क्षेत्र हो कपन र बुढा नीलकण्ठ। वडा नम्बर 10, 11 र 12 तथा काठमाडौँ महानगरपालिका वडा नम्बर 6 पानीको स्रोत यज्ञमती र चखुचा खोला खुला गरिएपछि त्यस क्षेत्रमा बाढ़ीको वितण्डा केही कम भएको छ। जलस्रोत विज्ञ दीपक गेवाणी र भौगर्भिक प्रकोप विज्ञ श्रीकमल द्विवेदीले काठमाडौँका खोला र नदीलाई साबिककै बहाव क्षेत्र कायम राखेर बग्न नदिए बाढ़ी र डुबानको समस्या अझै बढ़ने चेतावनी दिनुभयो। यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरमा माइक्रोचिप जडान अभियान शुरू गरेको छ। महानगरपालिकाले 32 वडामा यो अभियान शुरू गरेको हो। महानगरको कृषि तथा पशुपन्छी विभागका प्रमुख नूर निधि नेउपानेले महानगरभित्र रहेका घरपालुवा कुकुरको सुरक्षा, तिनीहरूको यकिन तथ्याङ्क संकलन तथा कुकुर पालक पहिचान गर्ने उद्देश्यले कुकुरहरूमा माइक्रोचिप जडान अभियान शुरू गरिएको बताउनुभयो। काठमाडौँ महानगरपालिकाले जारी गरेको कुकुर बिरालो व्यवस्थापन नियन्त्रण र दर्ता कार्यविधि 2079 महानगर क्षेत्रभित्रका घरपालुवा कुकुर र बिरालोको दर्ता अनिवार्य गरिएको छ। यस अनुसार महानगरपालिकाले कुकुर बिरालो दर्ता तथा माइक्रोचिपिङ अभियान शुरू गरेको हो। घरमा पालिएका कुकुर सड़कमा आयो भने यो कसको कुकुर हो भन्ने कुरा थाहा होस् भन्ने उद्देश्यले समेत यो अभियान शुरू गरिएको हो। माइक्रोचिपको आधारमा कुकुर पालकलाई पहिचान गरी जरिवाना गरिनेछ। उहाँले भन्नुभयो, घरमा कुकुरलाई छोराछोरी सरह पाल्ने र 2-4 महिनापछि रोग लागेमा जतासुकै जाओस् भन्न पाइँदैन, त्यसका लागि यो कसको कुकुर रहेछ भन्ने कुरा थाहा होस्। कुकुरले जथाभावी फोहोर गरेमा माइक्रोचिपका आधारमा कुकुर पालकको पहिचान गरी कुकुरले गरेका फोहोर सफा गर्न लगाउँछौ। घरपालुवा कुकुरमा माइक्रोचिप शीर्षकको यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। टाइगर टप्स नेपाल चिनायो, नेपालले चिनेन शीर्षकको खबर आज कान्तिपुर दैनिकको प्रमुख खबरका रूपमा प्रकाशित छ। टाइगर टप्सको आँगनमा उसै गरी उभिएकै छन् साल, भेल्लर, जामुन, करम र टाँटहरीका रूख। जंगली हात्ती ध्रुवे रात साँझ यिनै रूखको छेउ भएर हिँड्छ। ध्रुवेका दुई केटाकेटी 4 वर्षीय कैलाश प्रसाद र 8 वर्षीय रूपकली टाइगर टप्सका तीनै रूखका सियालमुनि हुर्किरहेका छन्। पुरानो अराजक छविलाई ध्रुवेले अहिले सुधारेको छ। बुध बंगला प्रतीत हुँदै टाइगर टप्स अघि कहिलेकाही बाघ देखिन्छ त कहिले कराएको सुनिन्छ। गैडा, चित्तल, बदेल, भालु देखिनु नियमितका दृश्य हुन्। अचेल झ्याउकिरी र जंगली जनावरका एकहोरो आवाज बाहेक मान्छेको आवाज हत्तपत्त सुनिँदैन टाइगर टप्समा। यो त्यही जंगल सफारी लज हो जहाँ कुनै बेला हर दिन हर रात म्युजिकल पार्टी हुन्थ्यो। अब त सुनसान छ टाइगर टप्स। झ्याउकिरीको आवाज सुन्नु दैनिकी बनेको छ यो भग्नावशेष लज कुरी बसेका हात्ती र माउतेहरूको। अब टाइगर टप्समा केही छैन सिवाय बितेका दिनहरूको स्वर्ण कथा। के फेरि फर्केला ती दिन? लाग्छ टाइगर टप्स केही फर्किरहेको छ। जंगल लजका पुराना संरचना त छन् तर ती पूर्ववत छैनन्। नेपालको पर्यटन इतिहासको सांस्कृतिक सम्पदा भए पनि मक्किएरै उभिरहेका ती संरचना लथालिङ्ग छन्, भताभुङ्ग छन्। हिजो सानले उभिएका विशिष्ट डिजाइनका घरहरू भत्केका छन्। हावापानी, घाम र धमिराले खाइरहेको छ यसका पुराना काठहरू जो अब कुहिने चरणमा पुगेका छन्। टिनको छानो चुहिएको छ, गाह्रो जीर्ण छ, खर कुहिएर नष्ट भइसक्यो, मान्द्रो धमिराले खाइसक्यो। धमिरा धपाउन मालाथिन पाउडर छर्किनु दैनिकी बनेको छ टाइगर टप्स कुरुवाको। ती अवशेषमाथि टेकेर टाइगर टप्सका प्रबन्ध निर्देशक ज्याक एडवर्ड ती दिनतिर स्मृति रमण गरिरहनु भएको छ। सानो छँदा उहाँ अक्सर टाइगर टप्स जंगलकै लजमा बस्नुहुन्थ्यो, घना जंगलभित्र घुम्नुहुन्थ्यो हात्ती सफारीमा। शान्त बगिरहेको राप्तीमा डुंगा सैर गर्नुहुन्थ्यो। नेचर गाइड र हात्ती सारे उहाँका साथी थिए। वनको मान्छे जस्तै थिए म, अहिले पनि लाग्छ। दौडेर पुगौं र हेरौं चितवनको त्यही जंगल र बसिरहौं त्यही। ज्याक जंगलको गुलजार त्यही समय सम्झना गर्नुहुन्छ। धेरै माया लाग्छ त्यस जंगलको। भग्न टाइगर टप्स अघि पुग्दा थचक्क त्यही बसी रुन मन लाग्छ। सपनामा पनि ती दिन आइरहन्छन्। त्यो सुन्दर ठाउँका सम्झनाहरू उस्तै छन्। टाइगर टप्स परिवार जस्तो थियो, जंगलभित्रै एउटा गाउँ जस्तो थियो। आफ्नै अन्दाज र हावभावमा आफू बाँचेको तिलस्मी संसारको जादुगरी कथा वाचन गर्छ दक्षिण एसियाकै पहिलो वन्यजन्तु लज टाइगर टप्सले। उबेलाको ब्ल्याक एण्ड व्हाइट संसारमा नेपालको चिनारी भनेकै सगरमाथा थियो। त्यसपछि विदेशीको लागि नेपाल गोर्खाहरूको देश बन्यो अनि टाइगर टप्सका लागि पनि चिनिन थाल्यो नेपाल। नेपालको पर्यटन उद्योगको ऐतिहासिक पहेलीमा बाँचिरहेको यसको कथा संसारभित्र पसिहेर्दा देखिन्छ त्यो पुरानो समयका मुग्धकारी दिनहरू। विश्वमै प्रख्यात थोरै नेपाली ब्राण्डमध्ये एउटा टाइगर टप्स असलमा थियो निकुञ्जको अध्ययारो जंगलमा बाहिरी दुनियाँतिर चिहाइरहेको समयको साक्षी, जोसँग थिए केही रूमानी सपना र गुलजार स्वर्णिम साँझहरू। टाइगर टप्स नेपालले चिनायो, नेपालले चिनेन शीर्षकको यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। इजरायलले शुक्रबार एका बिहानै इरानमाथि व्यापक हवाई आक्रमण गरेपछि दुई मुलुक बीच तनाव चर्किएको छ। रूस युक्रेन इजरायल हमास युद्ध चलिरहेका बेला इरान इजरायल पनि आपसी युद्धमा प्रत्यक्ष होमिए विश्वकै लागि आर्थिक र राजनैतिक संकट थप चुलिने चिन्ता बढ़ेको छ। इजरायलले शुक्रबार गरेको हमलामा पनि इरानी सेनाका प्रमुख मोहम्मद बाग घेरी, इरानी रिभोल्युसनरी गार्डस कोरका प्रमुख हुसेन सलामी, वरिष्ठ कमाण्डर गोहलम अली रसिद लगायतको ज्यान गएको संचार माध्यमहरूले जनाएका छन्। इरानको नातान्ज स्थित आणविक प्रशोधन केन्द्र लक्षित आक्रमणमा 6 आणविक वैज्ञानिकको समेत मृत्यु भएको छ। इरानी समाचार संस्था तस्निमिनका अनुसार आणविक वैज्ञानिकहरू अब्दुल हामिद मिनुहेचर, अहमदरेजा जुल्फाघारी, सैयद अमीर हुसैन, फकी मुतल विजाहेद, मोहम्मद मेहती तेरेन्स र फरेदुन अब्बासीको ज्यान गएको हो। फेरि बल्झियो इरान इजरायल द्वन्द शीर्षकको यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। भयानक दुर्घटनामा एक्लै बाँच्नेहरू शीर्षकको खबर नागरिक दैनिकबाट लिँदैछौ। भारतको गुजरात स्थित अहमदाबादमा बिहिबार भएको एयर इण्डियाको विमान दुर्घटनामा 241 मृत्यु हुँदा एकजना भने बाँच्न सफल भए। यो कसरी भयो र यस्तो घटना पहिला पनि भएको थियो कि थिएन भन्ने विषयमा सामाजिक सञ्जालहरूमा निकै चासो प्रकट गरिएको छ। एक स्वास्थ्यकर्मीले विश्वास कुमार रमेश विमानबाट फ्याँकिएका र सहायताका लागि नजिकैको एम्बुलेन्ससम्म पुगेको बताएका छन्। रमेशको उपचार गर्ने डाक्टर धवल गामितीले एसोसिएटेड प्रेस एपीलाई बताए अनुसार शरीरभरि धेरै चोटपटक भएका कारण रमेश सन्तुलनमा थिएनन् तर उनी खतराबाट बाहिर थिए। सामाजिक सञ्जालका प्रयोगकर्ताले यो भयानक दुर्घटनामा एकजना मात्र बाँचेको घटनालाई अवास्तविक उल्लेखनीय ईश्वरीय हस्तक्षेप र चमत्कार भनेर टिप्पणी गरिरहेका छन्। भारतीय संचार च्यानलहरूले प्रसारण गरेको भिडियोमा रगतले लतपतिएका रमेश दुर्घटनास्थलबाट हिँडिरहेको र मानिसहरू उनको पछि दौड़िरहेको देखाइएको थियो। अस्पतालमा आफ्नो बोर्डिङ पाससहित पुगेका रमेशले स्थानीय अखबार हिन्दुस्तान टाइम्सलाई आफूले दुर्घटनास्थल वरिपरि शव र विमानका टुक्राहरू छरिएका देखेको बताएका छन्। जब म उठे मेरो वरिपरि शवहरू थिए, म डराए, म उठेर दौड़िए, उनले अखबारलाई भने। त्यसो त एयर इण्डिया दुर्घटना मात्र होइन, हालैका दशकहरूमा अन्य विमान दुर्घटनामा पनि एक मात्रै जीवित रहेको कैयन उदाहरण छन्। सेसेलिया सिचान भनेर चिनिने सेसेलिया क्रोकर सन् 1987 नर्थ वेस्ट एयरलाइन्सको दुर्घटनाकी एकमात्र जीवित यात्रु थिइन्। उक्त एयरलाइन्स डेट्रोइटको रोमुलस उपनगरमा दुर्घटनामा परेको थियो। दुर्घटनामा उनका आमा बुवा र भाइसहित 154 जनाको मृत्यु भएको थियो। जमीनमा पनि 2 जनाको मृत्यु भएको थियो। यो खबर नागरिक दैनिकमा प्रकाशित छ। तपाई अहिले रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गरौ, 1 GB डेटा फ्रीमा प्राप्त गरौ।
हातमा एन्टी एप छ त सजिलो सुविधा लिन,
रिचार्ज गर्न होस् या ब्यालेन्स ट्रान्सफर गर्न, कल डिटेल डेटा भोइसको स्ट्याटस थाहा पाउन, गिफ्ट प्याक पठाउन वा फाइबर इन्टरनेटको जानकारी पाउन। सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गरौ, 1 GB डेटा फ्रीमा प्राप्त गरौ।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। गोर्खापत्र दैनिकमा मध्यकालीन डोटीमा थर निर्माण शीर्षकमा कैलाश कुमार पाण्डेको सामग्री प्रकाशित छ। नामी मल्लको शासनकालमा मध्यकालीन डोटी राज्यको रीति स्थिति बसाएर त्यसलाई व्यवस्थित गरिएको पाइन्छ। मल्लकाल पूर्वको डोटी पनि समृद्ध र व्यवस्थित नै थियो। जाटकालीन शासन व्यवस्थापछि पालहरू शासक भएको देखिन्छ। अस्कोटका पालहरूको शासन निकै प्राचीन मानिन्छ। अस्कोटका पाल शासकका वीर योद्धाहरूले कुरूक्षेत्रको युद्धमा पाण्डव पक्षलाई सघाएरको मान्यता पनि छ। कुरूक्षेत्रको युद्धमा पाण्डव पक्षलाई सघाएको मान्यता पनि छ। कुरूक्षेत्रको युद्धका हरेक योद्धाको उचित सम्मान हुन्थ्यो। स्वयं विष्णु अवतार रणमैदानमा रहेका कारण धेरैले मुक्ति पाएका थिए। त्यही मैदानमा दिवंगत योद्धाको भावी अवस्था निर्धारण गरिन्थ्यो। धेरैलाई वैकुण्ठ पठाइएको थियो। केही योद्धा वैकुण्ठ स्वर्ग साकेतधाम गेलुक जान नसक्ने परिस्थिति थियो। यो प्रसंगलाई कैलाश कुमार पाण्डेको यो प्रसंगलाई मध्यकालीन डोटीमा थर निर्माण शीर्षक दिएर आजको गोर्खापत्र दैनिकले प्रकाशन गरेको छ। नयाँ पत्रिका दैनिकमा फिफा क्लब विश्वकप आजदेखि, देखिने छैनन् यी 5 स्टार खेलाड़ी शीर्षकको सामग्री प्रकाशित छ। विश्व फुटबलकै सर्वोच्च निकाय फिफाले नयाँ योजनासहित क्लब विश्वकप प्रतियोगिता शनिबारदेखि आयोजना गर्दैछ। यसपटक अमेरिकाले प्रतियोगिता गर्नेछ। पहिलोपटक 32 क्लब सहभागी भएको क्लब विश्वकपको विजेताले 1 अर्ब नेपाली रूपियाँ पाउनेछ। अघिल्लो संस्करणमा केवल 7 क्लब बीच मात्र विश्वकप हुने गर्थ्यो। फिफाले क्लब विश्वकपलाई समेत प्रतिस्पर्धात्मक र विभिन्न देशका स्टार खेलाड़ीलाई समेट्न 32 टोली संख्या पुर्याएको हो। एक महिना चल्ने प्रतियोगितामा चर्चित क्लबहरू रियल म्याड्रिड, पीएससी, म्यान्चेस्टर सिटी, चेल्सी र बायर्न म्युनिखिन छन्। विश्वका 32 क्लब प्रतिस्पर्धामा हुनेछन्। मोहम्मद सलाह, लामिन यमल, क्रिस्टियानो रोनाल्डो, बुकायो साका, नेमार जुनियर लगायतका स्टार खेलाड़ीहरू भने यो प्रतियोगितामा नदेखिने प्रसंग नयाँ पत्रिका दैनिकले प्रकाशन गरेको छ। विद्युतीय सवारीको बढ्दो बजार शीर्षकको खबर अन्नपूर्ण पोस्टबाट लिँदैछौ। विश्व बजारमा विद्युतीय गाड़ीहरू ईभीको लोकप्रियता बढ़दो छ। गत महिना विश्वमा विद्युतीय र प्लग इन हाइब्रिड गाड़ीहरूको बिक्री 24% वृद्धि भएर 16 लाख युनिट पुगेको छ। यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि देखिएको छ। पेट्रोल डिजेलको चर्को मूल्य, सरकारको अनुदान नीति र बढ़दो वातावरणीय सचेतनाले नेपाली बजारमा पनि ईभीको माग उच्च छ। सरकारले स्वच्छ सवारी नीति 2078 अन्तर्गत सन् 2045 सम्पूर्ण सवारी साधन विद्युतीय बनाउने लक्ष्य लिएको हुँदा भविष्यमा ईभीको विकल्प देखिँदैन। यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। जेठो हिमाल पुग्ने कान्छो पदमार्ग पर्यटकले गुलजार शीर्षकको खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। नेपालको पर्वतारोहणलाई संसारभर चिनाउने जेठो अन्नपूर्ण प्रथम हिमाल पुग्न हालै मात्र म्याग्दीका स्थानीयले प्रवर्धन गरेको कान्छो पदमार्ग मोरिस हर्गोज पदमार्ग यति बेला पर्यटकले गुलजार छ। अन्नपूर्ण आरोहणको 75 वर्षपछि यो हिमाल पुग्न पूर्वाधार सहितको सजिलो र छरितो पदमार्ग विकास गरिएपछि यो पदमार्ग गुलजार बन्न थालेको हो। चैत वैशाख जेठ 20 सम्ममा कान्छो पदमार्गमा क्याम्प, ब्याकप्याक र टी हाउस ट्रेकमा गरी 6,000 आन्तरिक पर्यटक आइसकेको स्थानीय पर्यटन व्यवसायी बताउँछन्। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। गर्मी छल्न भेडेटार शीर्षकको खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। केही दिन अत्यधिक गर्मी बढ़दै गएपछि पूर्वी तराई जिल्लाका क्षेत्रको जनजीवन प्रभावित बनेको छ। गर्मी बढ़ेपछि मानिस घर बाहिर कम निस्कन थालेका छन्। गर्मी बढ़ेसँगै धनकुटाको भेडेटार र नमस्ते झरनामा आन्तरिक तथा बाह्य पर्यटकको चहल पहल बढ़ेको छ। विशेष गरी गर्मी छल्न तराईबाट पहाड़ी क्षेत्रतर्फ घुम्न जानेको संख्या बढ़न थालेको हो। यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम यही सकिन्छ। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।